उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत 7 श्रृंखलादेखि बुद्धिसागरको उपन्यास कर्णाली ब्लोज सुन्दै आएका छौं। आज पनि यही उपन्यास लिएर आएका छौं। यस उपन्यासमा गएको साता लेखक गाउँबाट शहरसम्म गएको, बजारसम्म सरुवा भएको सरेको बारे हामीले सुन्यौं। अब के हुन्छ सुनौ श्रृंखला 8 पृष्ठ 153। पुल छेवै सालका अग्ला 2 रुख थिए। पिसाब फेर्न पर्यो कि सारा तल्लो बजार तिनै रुखमन्तिर उभिएर रुखको टुप्पातिर टाउको फर्काउँथे। भुइँमा भने पिसाब जहाँ जहाँसम्म फैलेको थियो त्यहाँसम्म दुबो पलाएको देखिँदैन थियो। मोती मोती मानिसले 2 रुख सुकाए। कहिलेकाहीँ बजारका व्यापारी यस्तो ठट्टा पनि गर्थे। हुन पनि अचेल ती रुख सिमेन्टका अग्ला खम्बा जस्ता देखिन्थे। तिनै रुखमन्तिर मैले पनि ठस ठस कन्दै पिसाबका पहेँला धारा छोडिदिएँ र अबेरसम्म म खोला किनारमा टोलाइरहेँ। जब बजार फर्केँ पुलबाटै देखियो शर्मा अङ्कलको पसल अगाडि उभिएको मेरो साइकल टलक्क टल्केको। म हुर्रिएँ। भाँचेका तिल्लीको ठाउँमा नयाँ तिल्ली थपेका थिए। साइकल दुरुस्तै थियो जस्तो बिहान मैले दगुराएको थिएँ, तर अगाडिको डन्डीको बिचमा भने अलिकति इनामेल उप्किएको दाग बाँकी थियो। अङ्कल कति बज्यो मैले सोधेँ। पानी भरिएको ठूलो बाटामा साइकलको ट्युब डुबाउँदै पञ्चर खोजिरहेका उनले नाडीमा लत्रेको घडी झट्काए। हेरेर भने 4 बजे त स्कुल बिदा हुने बेला भइसकेको थियो। साइकल सोझ्याएर वात्त उक्लिएँ। नयाँ सामान थप्नु छ, अङ्कलको आवाज आयो। बाला पैसा चाँडै दिन भन्नु, मैले नसुने चाहिँ गरेँ। दोस्रो गल्लीमा भकभकी घिउ उमालिरहेका हटेरलाई घन्टी बजाउँदै म तेस्रो गल्लीतिर हुइकिएँ। मेडिकलमा भिड थियो। भित्र नहटेर बिरामीहरू बाहिरपट्टि यताउता छरिएर टुक्रुक बसेका थिए। बाको मेडिकल खुब चल्थ्यो। बजारका अरू 3 मेडिकलवालाहरू बाका कट्टर शत्रु थिए। ती बजारमा हल्ला फिजाउँथे त्यो डाक्टरले डेट गएका औषधि बेच्छ भनेर। बाको मेडिकल खुब चल्थ्यो। बजारका अरू 3 मेडिकलवालाहरू बाका कट्टर शत्रु थिए। ती बजारमा हल्ला फिजाउँथे। मेडिकलमा कुनै बिरामी मऱ्यो भने तिनीहरू सिधै चौकीमा मुद्दा हाल्न पुग्थे। बिचरा बा चौकीबाट चुपचाप घर फर्किनुहुन्थ्यो। श्री शोकसागरका पन्नाहरूमा हराउनुहुन्थ्यो। बिरामीहरूको बीचबीचै साइकल डोराउँदै म घरको भर्याङसम्म पुगेँ। छेउको शिवबिडी डिपोको भित्तामा साइकल अडाइदिएँ। कर्के आँखाले भित्र चियाएँ। टर्च बालेर बा सलाइनको बोतल हेरिरहनु भएको थियो। पलङमा एउटा मान्छे उत्तानो परेको थियो भने लामो टुपी हल्लाउँदै शिवशङ्कर यताउता कुदिरहेका थिए। ए छिट्टै आइस् त, बाले देखिहाल्नु भएछ, फेरि भागिस्। 7 घन्टी पढाउने सर थिएनन्। बाले अरू सोध्नु अघि म भर्याङ उक्लिहालेँ। माथिल्लो तलामा पुगेपछि अब कहिल्यै चाहिँदैन भने जसरी किताब हुर्याइदिएँ र त्यही कुनाबाट बिरालो हामफाल्दै मेरा गोडामा लुटफुटिन आइपुग्यो। मैले बिरालोलाई दुवै हत्कलाले छातीतिर उठाएँ। बिरालो खस्रो जिब्रोले मेरो चिउँडो चाट्दै मायारू पाराले करायो, म्याउ। बजार छिरेपछि बिरालोले धेरै अन्डर खाएको थियो। बजार आएकै भोलिपल्ट बुरुक बुरुक उफ्रँदै खुब रमाएको थियो। केही दिनमै बजारका लुते कुकुरले उसको सातो लुसेका थिए। त्यसपछि बिरालो सडकमा झरेको मैले देखेको थिएन। भित्रपट्टि अगेनाबाट पुत्ताउँदै धुवा टायलका काप काप पसिरहेको थियो। आमालाई बजार पसेपछि पनि 2 चिजले छोडेका थिएनन्, धुयाँ र चुइने छानो। बजार आएर पनि चुइने छानोले छोडेन। बर्खामा जब मसिना पानीका धारा टायलका काप कापबाट चुइन्थे आमा भन्नुहुन्थ्यो। बाल्टी गिलास र कचरामा तप्लक तप्लक झरी खसिरहँदा आमा ओछ्यानमा धुमधुम्ती बस्नुहुन्थ्यो। बा ओछ्यानमा कोल्टे परेपछि उठ्ने कुरा भएन। अबेरसम्म झन्झटिलो झरीको आवाज सुनिसकेपछि आमा कराउनुहुन्थ्यो, छि कति चुहिएको कुकुरको मुद, तिनको छानो छाउनु पर्ला भन्दै बा कोल्टे पर्नुहुन्थ्यो। स्कुलबाट आइपुगिस् त, भान्साबाट आमाको आवाज आयो। दिदी खोइ, मेरो 7 घन्टी थिएन, दिदी अलिक पछि आउँछिन् भन्दै भित्र चियाएर म भित्र पसेँ। बिरालो भात त मेरो छातीबाट आम फालेर भित्र दगुर्यो मभन्दा अगाडि। आमा मरिचवाला कालो चिया पकाउँदै हुनुहुन्थ्यो। म ओली ओरै उभिएँ। म आमा छेउ टुक्रुको बसेको थिएँ। उमेर त्यही 15-16 वर्ष त होला। उसको पिठ्यौँ मतिर फर्केको थियो। हतारमा बाटे जस्ता कपाल गुच्चोकभन्दा मुन्तिर झुन्डेका थिए। पुरानो कलेजी रङको ब्लाउज कम्मरबाट माथि सरेको थियो भने छिटको टाटेपाटे गुन्यु कम्मरभन्दा मुन्तिर। बीचको उदाङ्गो भाग तमिलो देखिन्थ्यो, तमिलो पनि होइन, तोरी तेल रङको तर दागरहित। धोतीको आङभित्रका उसका नितम्ब फक्रिन थालेको कमलको फूल चाहिँ अलिकति फिजारिएको थियो, एकदमै मन लुच्ने गरी। अब यो हामीसितै बस्छ, आमाले भन्नुभयो। आजै आकियो, म ट्वाल्ल परे। उसले टाउको बटारेर मलाई हेरी। गोलो अनुहार, थेप्चो नाक, फुस्रा तर मिलेका ओठ, चिउँडोमा खोपिएको गाढा निलो रङको त्रिशूल। उसले सिसा जेन टल्केको आँखाले हेरेर दायाँ ओठको एक चेप मुस्कुराई, मानौ ओठमा फुलले मुन्टो उठाएको छ। म झन लत्रिएँ, अनुहार रातो भयो। दिनभरि मैले एक शब्द बोले त मरिजाउँ। साँझ पख आमाले चाँडै मेडिकल बन्द गर्नुभयो। खाना खाएर शिवशङ्कर तल झरे। हामी अगेनाको छेउमा लहरै भात खाँदै थियौँ। यसले आमालाई खाना पकाउन सहयोग गर्छ। बाले दिदी र मतिर हेर्नुभयो। यसलाई नएप्नु, झगडा नगर्नु। उसले मतिर हेरी, मैले अर्कोतिर। बजार आएपछि साँचो पख बाला खाना खाइसकेपछि घुम्ने बानी लागेको थियो। बा निस्कनुभयो। दिदी र उसले हाँस्दै भाँडा माझे। दिउँसो साइकल दगुराएकोले होला म चाँडै निदाएँ। खासको साबाजले जलास बिउँचेँ। दिदीले त मेरो खटिया छेउ उसको ओछ्यान लगाइदिएछन्। बाटो सुत, दिदी सिरानमा सिरानी राखिदिँदै हाँसिन्। यता त भूत आउँछ, नडराई सुत्नु। ए, उसको नाम त बाटो पो रहेछ। म खिस्सा हाँसेँ। बाटो खितखिताई, दिदी भित्र गइन्। बाटोले एकछिन मलाई हेरी, मैले पनि उसलाई अलिकति आँखा उगारेर हेरेको थिएँ। एकछिनपछि गहिरो निद्रामा कोल्टी फेरे जस्तै गरेँ। रुख रुखका पात हरिया भएर पलाउँथे। छतिवनका जङ्गलमा लटरम्म बयर फल्थे। कुहो कुहो भन्दै कोइलीले सोधिरहन्थे, किनभने वैशाख लागेको थियो। वैशाखमा छतिवनमा अमिला बयर पाक्थे भने सालघारीमा गुलिया मौवा, र यही महिनादेखि नै स्कुलका टिनका छाना चडचडी तात्न थाल्थे। टिनका छाना मनतिर बसेर पढ्नु नर्कमै पुग्नु झैँ लाग्थ्यो। यो समय एका बिहानै स्कुल खुल्थ्यो। बाली नेपालगञ्जबाट ल्याएको टेबल घडी 3:30 बजे नै थरथराउँदै चिच्याउँथ्यो। त्यसैले म स्कुलको बेन्चमा थपक्क टाउको राखेर मस्त निदाउँथेँ। सरले कञ्चट भुवाउने गरी रौतान्थे। धतुरुले लट्ठे झैँ रात आँखा पर्लक्क फर्काउँदै म झस्किन्थे। टाउको ठड्याउँथे र गालाभरि लतपत्तेका रियाल पुस्थे। रातभरि नसुतेर सर तिखा आँखाले घोर्दै भन्थे, के खेलाएर बस्छस्। सबै खित्का छाडेर हाँस्थे। शर्मिला पनि हाँस्थे। मटेराका विद्यार्थी झन् इखले हाँस्थे, किनभने म बजारिया भइसकेको थिएँ। उनीहरूसित बोल्न पनि मन लाग्दैन थियो। तिनीहरूसित एउटै बेन्चमा बस्नु पऱ्यो भने लाजले मरे चाहिँ हुन्थे। शर्मिलाले मलाई जति जिस्काए पनि वैशाख गते सुटुको मेरो काफीको चेपमा पोस्टकार्ड राखिदिएकी थिए, हाफ पाइन्टमा, हाफ टाइममा, र दगुरेकी थिए। पोस्टकार्डको अगाडि गोल टोपी लगाएको हिरो हाँसिरहेको थियो भने पछाडि उसले सुन्दर अक्षरमा नयाँ वर्ष 2050 को शुभकामना लेखेकी थिए। त्यसपछि शर्मिला सपनामा धेरैपल्ट मेरो साइकलको डन्डीमा बसेर घुमी। म भन्न सक्दिनँ थिएँ, आइज शर्मिला मेरो साइकलमा चढ। बाटो छेउ खेतमा पलाएका हरिया मोटर कोसा लुच्दै शर्मिला घर फर्किन्थे साथीहरूसित, कहिलेकाहीँ पार्वती दिदीसित पनि। सधैँ शर्मिला अघिअघि हुन्थे, पछि पछि पसिनाका धारा बगाउँदै म साइकल लाग्थेँ। कहिलेकाहीँ दिदीले मलाई उसको पछि लागेको फेला पार्थिन्। ए थारू, दिदी चिच्याउँथिन्। म सान्झै पछि पछि नआ त, म दुम्ची झैँ लुरुक्क पर्थेँ। दिन सफा थियो। सिमल फुलको भुवा जस्ता बादलका टुक्रा टाक्री टाढा टाढा आकाशको किनारमा देखिन्थे। गर्मीले मेरा काखी बाफिरहेका थिए। बतास पनि मन्द मन्द बहिरहेको थियो। यसपालि पनि शर्मिला अघिअघि म पछि पछि साइकलमा, रमेश र एकराज आज स्कुल आएका थिएनन्, नत्र मुलाहरू साइकलको अगाडि पछाडि झुन्डेर हैरान पार्थे। मैले साइकलको रफ्तार कम गरेँ। शर्मिला अरू दुईटी केटीसित खिर्किताउँदै हिँडिरहेकी थिए। म भने चिसापानीतिर आकाश समाएर झुन्डेको पहाड हेर्दै चञ्चल थिएँ। भुर्र भुर्र बेसरमका झाडीमा बेला बेला भँगेर उठ्थे। कहिलेकाहीँ जमरा खोलामाथि उडिरहेका बकुल्ला हवाई जहाज चाहिँ तलमाथि हुँकिँदै मलाई नै छुनाउँथे। अचानक शर्मिला टक्क अडिए। दुईटी केटी हाँस्दै अगाडि गए। मैले बाटो छेउको ठुटोमा दायाँ गोडा राखेर साइकल अड्याएँ। शर्मिला बेसरमको झाडीभित्र पसी। मैले पछाडि फर्केर हेरेँ। विद्यार्थीको एक झुन्ड धेरै पछि थियो। बेसरम झाडीमा किन पसी शर्मिला? हेर्न भनेर म साइकलबाट झरेँ। बिस्तारै हिँड्न थालेँ। बिरालो जाएँ साइकल डोर्याउँदै। बिरालो बेसरम झाडीमा कुनै आवाज थिएन, भगेरा पनि थिएनन्। मेरा तीखा आँखा बेसरमका पात पन्छाउँदै भित्रभित्रसम्म पसे। शर्मिला देखी, ऊ खरायो झैँ टुक्रुको बसेकी थिए। उसको निलो स्कर्ट कम्बरमा थुप्रेको थियो। बेसरमका हरिया पातबीच उसका चिल्ला साँप्रा टल्किरहेका थिए। तिनले मेरो आँखा लुच्न थाले। नहेरु भन्छु, आँखा मान्दैनन्। आँखा कति पापी भएका हुन्। भाग्न खोजेँ, पाइला पनि त्यहीँ गाडिए। अघि सरे पो मुटु दमाझैँ बज्न थाल्यो। सालको पात झैँ ओठ सुके। सास चैते उरी झैँ सुसाउन थाल्यो। कम्बर मुन्तिर हजारौँ कमिलाले चिल्न थाले। ओठ सुके, हननी ज्वरो आउला झैँ भयो। झम्म जमरा खोलामा हाम फाल्नु जस्तो लाग्यो। झट्ट शर्मिलाले मतिर फनक्क फर्केर हेरी। उसको आँखा मेरो आँखामा ठोक्किए। उसको अनुहार अँध्यारो भयो। अब म के गरौँ? भात त साइकलमा उक्लिएँ। पाइडलमा लात्ती हानेर अलि ठुलो आवाजमा कराएँ, सर्पले टोक्ला है। अलि पर पुगेपछि मट्याङ्रा चाहिँ हुत्तिँदै आइपुगेको उसको आवाज मेरा कानका जालीमा ठोक्कियो। पख बाला भनिदिन्छु। मैले फेरि पछाडि फर्केर हेर्ने आँट गरिनँ। तर त्यही रात मधुरो लालटिनको उज्यालोमा खुब आँट गरेर लेखेँ, आदरणीय प्यारी शर्मिला, तिमीलाई देख्दा कस्तो कस्तो लाग्छ? म तिमी बिना बाँच्न सक्दिनँ। आई लभ यु। चिठी त लेखेँ, दियो कसरी? रातभरि रमेशलाई नै सम्झिरहेँ, त्यसैले पुर्याइदिन्छ कि। सुत्नु अगाडि चिठी कतै लुकाएको थिएँ, तर बिहान बिउ जाँदा त भुसुकै बिर्सिएछु, कहाँ पो लुकाएँ चिठी। त्यसको एक हप्तापछि साँझ चौराबाट फर्केर बर्याङको पहिलो खुड्किलो टेक्ने लागेका बेला बाले बोलाउनु भयो, यहाँ आ त। म बाछेउ पुगेँ। यो तैँले लेखेको होस्? बाले गोजीबाट चिठी झिक्नु भयो। मेरो साथ त गयो, मैले शिर नै उराएँ। बाटोले देखियो, बाले मलाई भन्नुभयो, अक्षर त तेरै जस्ता छन्। चिठी त मेरै सिरानीको खोलभित्र रहेछ। मैलो र काँचो तोरी तेलको गन्ध आउने सिरानीको खोल धुन निकाल्दा खत्रका एउटा पट्याएको कागज भुइँमा खसेछ। बिचरा बाटुलाई पढ्न आए पो, उसले बाला दिइछ, तैँले लेखेको होस् कि होइनस्? अँ, मलाई लाज र डरले भन्न रिङ्गाटा चल्यो। तेरै हो भने लैजा, बाले चिठी मतिर तेर्छनु भयो। मैले लिएँ। अब बाले चड्कन लगाउनुहुन्छ, मैले थुरथुर काँप्दै सोचेँ। गाला जोगाउन दुवै कुम अलि माथि सारे, तर बाको फुलको थुङ्गा जस्तो आवाजले गाला सुमसुमाएर गयो, यस्तो फेरि नलेखेछ है त। बाटु मलाई देख्दा ओठको एक छेउ हाँस्न थाले। हाँस्दा उसका पोटिला तेल रङका गाला फुल चाहिँ फक्रिन्थे। म उसित बोल्न आँट गर्न सक्दिन थिएँ। ऊ पनि त के आँट गर्थे? ऊ आएको 18 दिन भइसकेको थियो। म चुइक्क बोल्न सकेको थिएन, तर बिरालो भने उसको साथी भइसकेको थियो। बेला बेला बाटुको गोडामा लडीपुडी खेल्थ्यो, डेरी सर्प जस्तो पुच्छर नचाउँथ्यो। बाटुले भान्सा जिम्मा लिएपछि आमा मेडिकलमै व्यस्त हुनुहुन्थ्यो, बिरामीका डाक्टर निबजै भइसक्नु भएको थियो। बाटुको हात पटपटि फुटेका थिए, जसमा ऊ हरेक रात तेल लगाउँथे। उसको नजिक पर्दा फिजारिएका कपालबाट काँचो तेलको गन्ध आउँथ्यो, शरीरबाट भने अचम्मको सुगन्ध। चिरा परेका कुर्कुच्चा पनि बिस्तारै भरिन थालेका थिए, जसरी चिरा परेका खेत झरीमा भरिन्छ। चौराहाबाट भोकले रन्थन्य र भान्सा कोठामा पुग्दा बाटु साँप्रामा तेल लगाइरहेकी हुन्थे। तामा रङका उसका साँप्रा लालटिनको उज्यालोमा अङ्गुरका दाना झैँ पोटिला देखिन्थे। म झुमलुङ्ग भूत झैँ बस्दा ऊ झस्किन्थे र हतारिँदै म्याक्सीको फेर तल तान्थे। बाटोकै वरिपरि घुमिरहेको बिरालो पुच्छर बटार्दै मेरो छेउ आउँथ्यो। म अघिना छेउ टुक्रुको बस्थेँ, बिरालो मेरो छातीतिर उफ्रिन्थ्यो। बाटो उम्लिँदा उम्लिँदा थिग्रिएको कालो चिया अघिनामा बसाल्थे। म चियाको गिलास बोकेर बाहिर निस्कन्थेँ र दैलोको चेपबाट भित्र च्याउँथेँ। बाटुले फेरि तेल घस्छे कि? बाटो चुपचाप अगुल्टा चलाउँदै बस्थे, सायद उसले थाहा पाउँथे म ढोकाकै चेपमा छु। फेरि बिरालो पनि लुके झैँ गर्थ्यो, तर पुच्छर भने ढोकाको बिचमा पछारिरहन्थ्यो। बाटो आएको भोलिपल्टै बाले खटिया र झोल ल्याइदिनु भएको थियो। राति राति बाटो पल्लो खटियामा सपनामा बरबराउँथे, उसको सास फुल्थ्यो, ठसठस कन्थे, हात खटिया मुन्तिर झुन्डिन्थे र रातभरि उसका चुरा बस्थे। बाटो आएपछि मेरो निद्रा सालगारीमा एकनाश गरेर अनि स्यालहरूले लुच्न थालेका थिए। मलाई बजार आएपछि कहिले गहिरो निद्रा परेको थिएन। मेरो निद्रा पनि त्यही बिरालोलाई सरेको होला जो मेरो छातीमा टाँसेर भुस हुन्थ्यो। बेला बेला निद्रामै तार रोपे जस्ता आफ्ना जुङ्गामा दायाँ खुट्टाले ताउ लाउँथ्यो। कहिलेकाहीँ मलाई झोक चल्थ्यो, मुलाको जुङ्गा उखेलिदिउँ कि क्या हो। म राति जब बाटोको गहिरो सुस्केराले बिउँजिन्थेँ, तल मेडिकलबाट आएको शिवशङ्करको घुराईले कानका जाली हल्लाउँथे। सानोतिनो माइक त उनको घाँटीमै जडान छ कि जस्तो लाग्थ्यो। कहिलेकाहीँ त घुराईबाट अत्तालिएर बिरालो पनि छटपटिँदै उठ्थ्यो र दुई खटिया बिच फनफनी रिङ्थ्यो। दिन बिराएर शिवशंकर मध्यरात 81 चिच्याउँथे। घरका बाँकी सग्ला टायल पनि चर्किने गरी बिहान थाहा हुन्थ्यो। पलङ मन्तिरबाट निस्केका जुसिला हातले उनको गर्दन निमोठेका थिए अरे। थकित र भयभीत उनी भन्थे, भूतले तर्स आयो, त्यो बिरामी सुताउने पलङमा नसुत। एक दिन उनलाई आमाले भन्नुभयो। उनी औषधि पन्छाएर भुइँमै सुत्न थालेका थिए र पनि उनले चिच्याउन छाडेनन्। यसरी म हरेक रात अनिद्राले थिल्थिलो हुन थालेँ। म राति धेरै बेरसम्म निदाउँदिन थिएँ, त्यसैले दिनभर स्कुलको बेन्चमा निदाउँथेँ। सरले लुस्ता लुस्ता तालुका सबै कपाल उखेलन् भन्ने पिर, मान्छे त्यसै तालु खुले हुँदैन कि। भूतले त बेसरी न्याक्न थालेको थियो शिवशंकरलाई। उनी केही महिना यता कहिले लट्ठ देखिन्थे त कहिले बुढी पोथी चाहिँ झोक्राइरहन्थे, कहिले काहीँ त रेबिजले न्याकेको कुकुर चाहिँ तर्सिरहन्थे। दारी खोरनी होस् थिएन, दारी झाङ्गेका वनकुरो चाहिँ गालाभरि फैलेको थियो। नाकभित्रका रौँ पनि तलतिर तन्किँदै जुङ्गासित घाँसिएका थिए। उनका ओठ दुबोमा खसेका सुक्खा पात जस्ता देखिन्थे। सिरिन्ज ल्याउ त बा कराउनुहुन्थ्यो। उनी हत्तपत्त थर्मोमिटर बोकेर छेउमा पुग्थे। ओछ्यानमा घोप्टो परेको बिरामीको नाङ्गो पुट्ठामा सिरिन्ज रोप्ने बेला हातमा थर्मोमिटर आइपुग्दा बा झोकले आफै सिरिन्ज लिन जानुहुन्थ्यो। शिवशंकर भने टाउको झुन्ड्याएर ज्यानमा र अपराधी चाहिँ उभिरहन्थे। दुई वर्ष अघि सफाचट मृदु मुस्कानले ओतप्रोत उनी तेजीलाई आँखा बोकेर हाम्रो मेडिकलमा कम्पाउन्डर बन्न आइपुगेका थिए। पछि त सानोतिनो डाक्टर पनि भइसकेका थिए। उनको हरियो पात चाहिँ पलाएको सपना थियो, म जनकपुर गएर मेडिकल खोल्नेछु। अचल त उनको हाल यस्तो भइसकेको थियो, जब उनी खाना खाना भान्सामा उक्लन्थे, चुपचाप पिर्कामा बस्थे, बाटोले खाना पस्किदिन्थे, आफ्नो आवाजले आफै तर्सुन्छेकै चाहिँ उनी गाँस मुन्तिर ठेल्थे। दिदीले एकपल्ट शिवशंकरले खाना खाएको देखेछन्, आमालाई भनेकी पनि थिइन्, शिवशंकरलाई जमरा खोलाको मसानले तर्साए जस्तो छ। खै के भएको, आमा च्याठिनुहुन्थ्यो, तेरा बाला रात पऱ्यो कि बजार नगुमी हुँदैन, यसो सोध्नु नि शिवशंकरलाई के भएको हो, मसित बोल्दै बोल्दैनन्। बाटुले पनि सुनाएकी थिए, एकपल्ट त उनले दालको बटुको एकातिर राखेर अर्कातिर छाम्दै भातमा गिलासको पानी खनाएछन्। उनलाई देखेर शिवबिडी डिपोका म्यानेजरको अनुहार पनि उनीको पात चाहिँ ढलपलाउन थालेको थियो। बिहान पख दत्तीवनका टुक्राले दाँत रेटिरहँदा जब शिवशंकर झुर्किन्थे उनी सोध्थे, के हुनुभएको छ तपाईँलाई आजकल? शिवशंकर चुपचाप दाँत मास्थे, केही बोल्दैनथे। के भएको छ कुनै शिवशंकरलाई? आमाले पनि बाला भन्नुभएको थियो, भूत हो भने झारफुक गर्नुपर्ला। यो पनि नचाहिँदो कुरा गर्छे, भूत के हुँदो? बाले किताबका पन्नामा घोप्टिँदै भन्नुभएको थियो, तिनको आत्मशक्ति कमजोर भएको छ। प्रत्येक बिहान शिवशंकर रातभर रोए जस्ता राता र छिपछिपी आँखा लिएर भ्याउँजन्थे। तर एक दिन त थाहा भइहाल्यो शिवशंकर यति कातर उदास निराश हुनुको रहस्य। भान्साको छेउमी बनेको रक्षानको पाइप बटारिएर नालीमा पुग्थ्यो। केही दिनदेखि रक्षानमा पानी जम्न थालेको थियो, भान्सामा हरिया माखा भन्किरहन्थे। अति भयो त एक दिन बा पाइपमा केही अल्झेको छ कि भनेर हेर्न बुट लगाएर घरको छानानिरबाट नालीमा झर्नुभयो। पाइपमा त चम्चा मात्र अड्केको रहेछ, तर नालीको हालत त नालीमा त फेन्सिडिलको खाली सिसीको थुप्रो नै रहेछ। बाले बल्ल थाहा पाउनुभयो मेडिकलका फेन्सिडिल यति चाँडै किन सकिन्छन्। फेन्सिडिल खोकीको औषधि थियो, जसलाई बजारका केही केटा नसा मान्थे। ती भन्थे, ज्यान छोट्ला, फेन्सिडिलको लत छोड्दैन। फेन्सिडिल खाने केटालाई पुलिसले तीन दिन हुलेर छाडेको थियो। मेडिकलवालालाई पनि भनेको थियो, जो पाए त्यसले नदिनुहोला। नाली सफा गर्न गएका दुईजनाले फर्केर सगौरव घोषणा गरे, 165 सिसी रहेछन्। शिवशंकर तेल सकिएको टुकी चाहिँ मेडिकलको लामो बेन्चमा चुपचाप बसिरहे, अँध्यारो अनुहार लाएर। तिमीले यस्तो गरौला मैले त सोचेको पनि थिइनँ, बा निराश हुनुभयो। गल्ती भयो, किन खायो भन त? भूतको डर लाग्यो, उनले मसिनो आवाजमा भने। डर लाग्छ कि भव भनेर खान थाले, बानी पर्यो। भोलिपल्ट बिहान मेडिकलमा कुच्चो लगाउन झरेकी आमा अत्तालिँदै माथि उक्लिनुभयो, सुनाउनु भयो, लौजा शिवशंकर त हिँडेछन्। अतारिँदै हामी तल झऱ्यौँ। शिवशंकरको चेन उद्रेको कालो ब्याग थिएन, बेला बेला उनले लगाउने गोल्ड स्टार जुत्ता थिएनन्। चराहरू उठ्नु अघि उनी त सुटुकै हिँडेछन्। उनको पलङ मासतिर स्वेटर भने कम्पनहीन त्यही झुन्डेको थियो, त्यसको छातीमा बनेको गुलाबको चित्रमा रङ थिएन, खुलिसकेको थियो। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिरता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेची एफएम, दोलखाजिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरङ्ग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोर बाराही, बागलुङको रेडियो सारथी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोअलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलास र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। उकटासेमा एक्कासी झुल्केको थियो। उसले तल्लो पुल छेउ पङ्कज नाईको दायाँपट्टि मेडिकल खोलेको थियो। यो देखेर अरू मेडिकलवालाहरू रिसले चुर भएका थिए। कर्के नजर लाउँदै उसको मेडिकल अगाडि ओहोरदोहोर गरिरहन्थे। सानोतिनो पित्तलको गाग्रो जस्तो बोडी, छोटो सेतो सर्ट माथि तन्किँदा रौँ भरिएको तल्लो बोडी पनि पित्तल रङ चाहिँ देखिन्थ्यो। त्यही पेट तल बेसमारी कसेर प्यान्टको हुक गाँसिएको हुन्थ्यो। त्यसैले प्यान्टको गोल घेरा बाहिर भत्याक्क निस्कन्थ्यो बोसोदार बोडी। ऊ कुर्सीमा बस्थ्यो, बोडी भने अगाडि टेबलमा अडेस लाग्थ्यो। इस्कुस जस्ता हातका मोटा औँलाले काला पत्थरले रङ्गिएका जुङ्गामा ताउ लगाइरहन्थ्यो। कपाल भने अगाडिबाट स्याप्प भएर टुप्पिनेर बिग्रेका थिए। ठ्याक्कै बाख्राका रौँ चाहिँ रङ्गी बिरङ्गी। ऊ दिनभर शान्त र ध्यान गरिरहे चाहिँ कुर्सीमा चिटिक्क परेर बस्थ्यो। ऱ्याक भरिभरि औषधि थिए। कहिलेकाहीँ ऊ दुई मिटर लामो एरियलवाला रेडियो घ्यार घ्यार पार्थ्यो र कुनै गीतमा टक्क अडिएर आँखा चिम्लदै उँगिरहन्थ्यो। बजारमा हिँड्दा कसैसँग ठोक्यो भने सरी सरी भन्दै ठोकेका मानिसको कुममा इस्कुस जस्ता हात राखेर टाउको निहुराउँथ्यो। ऊ प्राय दिनमा दुई तिनपल्ट यसरी सरी सरी भन्थ्यो, किनभने ऊ आकाशतिर फर्केर हिँड्थ्यो मन्द मन्द मुस्कुराउँदै एकदम रवाफले। कटासीमा पहिलोपल्ट ऊ गर्दनमा कपडाको पेटी झुन्ड्याउँदै हिँडेको थियो। पछि पो मैले थाहा पाएको थिएँ त्यसलाई टाई भन्छन् र टाई लाउनेले फरर अङ्ग्रेजी बोल्न सक्छन्। कटासेमा अङ्ग्रेजी डाक्टर आयो। बिहान बिहान चिया पसलमा मकैका फुला चाहिँ गफ फुट्थे। अब नेपालगञ्ज जानु पर्दैन। बजार छिरेका बिरामी बाटोको मुखैमा खुलेको उसैको मेडिकलमा छिर्न थालेका थिए। हनहनी ज्वरो आएको अमरावतीको बुढो उसले निधार छाम्ने बित्तिकै सन्चो भएर घर फर्कियो रे जस्ता किम्बदन्ती खैरी फाँटभर फैलिए। जेठको तेस्रो साता एक दिन ऊ चौकीमा देखा पर्यो। निधारमा नाकसम्म तन्केको पहेँलो टिका लगाएको असैले भन्यो, तपाईँसित त लाइसेन्स छैन रे। रोगको सेन्स त छ नि, ऊ ओठ अलिकति बङ्ग्याउँदै हाँस्यो। कि त लाइसेन्स ल्याउनुहोस् कि त मेडिकल बन्द गर्नुहोस्, असैले धम्कायो। उसले न लाइसेन्स ल्यायो न त मेडिकल नै बन्द गर्यो। अरू मेडिकलवालाहरू कराइरहे, बिरामीमाथि खेलवाड गर्न पाइन्न। बा भने यो मामलामा चुप हुनुहुन्थ्यो। कहिलेकाहीँ उसित अङ्ग्रेजीमा कुरा गर्नुहुन्थ्यो। घाइते अरिङ्गाल चाहिँ मेडिकलवालाहरू बासित पनि रिसले चुर भए। आखिर ऊ डग नचलेपछि एक दिन असैले घोषणा गर्यो, यो मान्दैन, सद्दाम हुसेन जस्तै अटेरी छ। त्यसपछि अङ्ग्रेजी डाक्टरले कटासेमा नाम पायो सद्दाम हुसेन। उसको खास नाम कसैलाई थाहा भएन किनभने उसित लाइसेन्स थिएन। सद्दामसित पहिलोपल्ट मेरो चिन्जान रमेशले नै गराएको थियो। मुला उसकामा पनि सिरिन्ज माग्न पुगिसकेछ। सद्दामसित चिन्जान भएकै दिन उसले दिनभर लामो कथा सुनाएको थियो। उसले मध्यरात खैरी फाटामा घाइते भएर लडेको घोडाको पेटमा हात घुसारेर बच्चा तानेको थियो रे। र त्यही दिन उसले मलाई भनेको थियो, फुच्चे डाक्टर साहब, यु आर माई बेस्ट फ्रेन्ड। त्यसपछि त सद्दाम कुम जाने लतै बस्यो। एक दिन उसको यस्तै कथामा लट्ठिँदै म औषधिको ऱ्याकमा अडेस लागेँ। करङ फतक्क गलेको थियो, बर्बादै भयो। एक लहर औषधि हुरीका पात झैँ लथालिङ्ग भएर तल झरे, तर सिसी फुटेको आवाजै आएन। सबै औषधि खाली खोस्टे खोस्टा रहेछन्। सद्दामले रिसले चुर भएर करायो, जहीँ तहीँ नछुनुहोस् न। मैले थाहा पाइसकेको थिएँ उसको पसलमा औषधि छैनन्, केवल खाली खोस्टा छन्। केही दिनपछि मैले अर्को कुरा पनि थाहा पाएँ। बिरामी आएपछि ऊ जाँच्थ्यो। एकछिन अकमक्किएर बिरामीलाई भन्थ्यो, खोइ 200 पाउँ त। पैसा गोजीमा हालेर ऊ भित्र पस्थ्यो। मानौ उसले भित्र औषधिको ठुलै गोदाम राखेको छ र पछाडिको दैलोबाट हुरी चाहिँ हुत्तिँदै हाम्रै मेडिकलमा आइपुग्थ्यो। औषधि लिन्थ्यो र फेरि दगुर्थ्यो। अनि असिन पसिन ऊ बिरामीको अगाडि गम्भीर भएर उभिँदै सम्झाउँथ्यो, साँझ यति खाने, बिहान यति, अनि फेरि भन्थ्यो, अब 250 पाउँ। जमरा खोलामा डाइभ हान्दा हान्दै मेरा कानमुनतिर र गर्दनमा फुस्रा टाटा देखिन थालेका थिए। स्कुलमा धेरैले जिस्काउँदा मलाई कोडी भन्न थाले। एक दिन सद्दामले देखेर भने, खोइ हेरम त, फुस्रा र चकाचक्का टाटा इस्कुस जस्ता औँलाले छोयो, दुबी पो रहेछ, औषधि छ? मैले सोधेँ। ऊ भित्र पस्यो। मैले ढोकामा झुन्डेको थोत्रो र घिनलाग्दो पेटीकोट जस्तो पर्दाबाट भित्र च्याएँ। उसले टेबलको घरबाट टुथपेस्ट झिक्यो, सानो खालो सिसीमा सावधानीपूर्वक हाल्यो र बाहिर निस्कियो। खै खै भन्दै उसले मेरो गर्दन च्याप्प समायो। फुस्रा टाटामा चोरौलाले टुथपेस्ट तलिदियो। गम्भीर हुँदै घडी हेऱ्यो। एकछिनपछि सोध्यो, पोले चाहिँ भयो? मैले हाँस्दै स्वाट्ट पुछेर भने, यस्ता टुथपेस्ट छि। सदामको निधार खुम्चियो, अनुहार रातो भयो। ऊ बेसमारी झर्कियो, यसरी चोर चाहिँ लुकी लुकी हेर्नु ठिक होइन। त्यसपछि धेरै दिन ऊ मसित बोलेन। म भने बाटोमा उसलाई देख्न साथ जिस्काइहाल्थेँ, नमस्ते डाक्टर साहब, दुबीको औषधि छ? ऊ नदेखे चाहिँ गर्थ्यो। पुरै डेढ महिनापछि पहिलो गल्लीको मोडमा जम्का भेट हुँदा सद्दामले पुरानो रिस बिर्सिसकेको थियो। उसले मेरा हात समाउँदै भनेको थियो, डाक्टर साहब किन रिसा, आउनुहोस् न। उसले आइज भनेको केही दिनपछि म बरालिँदै उसको मेडिकल पुगेको थिएँ। मेडिकलमा माखा भन्किरहेका थिए। ऊ मोटो अङ्ग्रेजी शब्दकोशतिर निउरिरहेको थियो। नागपञ्चमीमा ढोकामा टाँसेको नाकको ठूलो फोटो च्यातिएर हावामा फरफराइरहेको थियो। उसले मलाई देखेर मुसुक्क हाँस्यो। हेलो डाक्टर साहब, जुरुको उठ्दै मेरा दुवै हातसम्म आयो, हाउ आर यू? म बोलिन हाँसेँ। उसको हातबाट आफ्नो हातमा सरेको पसिना पाइन्टमा पुस्दै छेउको स्टुलमा बसेँ। ऊ एकै मिनट भन्दै फेरि शब्दकोशमा घोप्टियो, कुनै शब्दमा अल्झेको होला। उसको मेडिकलको नाकै अगाडिको चौधरी रेडियो सर्भिसमा उच्चाट लाग्दो हिन्दी गीत घन्किरहेको थियो। चौधरी भने पाइन्टका गोजीमा दुवै हात उलेर दायाँ गोडा हल्लाउँदै हाँसिरहेको थियो। सदामले आवाज सानो गर्न दुईपल्ट इसारा गर्यो। तेस्रोपल्ट हावामा रेडियोका भोलुम बन्द गरे जहाँ औला बङ्गाउँदै घुमायो र बरबरायो, सानो गर्न यार। चौधरीले कुरा बुझे पो, उसले पनि दायाँ हात उठाउँदै हल्लायो, टाटा गरे जहीँ। सदामले रिसले चुर हुँदै मोटो शब्दको स्टेबलमा धुलो उड्ने गरी पछार्यो। एकछिन मौन भएपछि सोध्यो, चिया पिउनुहुन्छ? अँ हुन्छ। पूर्वपट्टिको चिया दोकानबाट धमिलो र बर्खाको अमरी खोलाको पानी जस्तो चिया आइपुग्यो। सद्दामले चियाको सतहमा जमेको तर कान्छी औलाले छेउ लायो र सुरुप एक घुड्को निल्यो। उसका आँखा आनन्दले बन्द भए। ऊ प्राय चियाको स्वाद चित्त बुझ्दा यसै गर्छ। त्यही दिन उसले पहिलोपल्ट सुनाएको थियो। ऊ त महाकालीभन्दा उताबाट पो आएको रहेछ। घरमा को को छन्? मैले टुवाललाई पर्दै सोधेको थिएँ। घरै छैन भनेको? म छक्क परेँ, बिहा पनि भएको छैन? भएको थियो, अहिले कोही छैन। डाक्टर साहब तपाईँ बुझ्नुहुन्न भन्दै एकछिन मुस्कुरायो। भर्खरै ढोकाको कापमाथि बसेर भुर्र उडेको भँगेरालाई एकछिन टोलाउँदै हेऱ्यो अनि भन्यो, म त यो चरा जस्तै हुँ, भुर्र भुर्र। भन्नुहोस् त, चराको पनि कहीँ घर हुन्छ? के भएको थियो कुनी सद्दामलाई त्यस दिन? ऊ धेरै कुरा गर्न चाहन्थ्यो तर मेडिकलमा एउटा बुढो मानिस खोक्दै आइपुग्यो। लहरे खोकीले न्याकेको थियो उसलाई। मेडिकलको ढोकैनिर उभिएर उसले चौधरीको स्पिकरलाई जित्ने गरी खोकेर एक ढिक्का खकार फाल्यो। भुइँको खकार देखेर एउटा कुखुरो पखेटा फिजाउँदै दगुर्दै आयो र खकारलाई छिया छिया पार्न थाल्यो। डाक्टर साहब नमस्ते, बुढोले सद्दामतिर फर्केर हात जोड्दै भन्यो। म बाहिर निस्केँ। त्यसको एक महिनापछि सद्दाम दुईपल्ट बैङ्कमा देखा पर्यो। जुन बैङ्कको ढोकामा भरुवा बन्दुक बोकेको गाडो उभिन्थ्यो। सद्दामले टन्नै पैसा कमाएर बैङ्कमा जम्मा गरे जस्तो छ। चिया पसलमा यस्ता गफ चर्किन थाले अनि हल्ला फैलियो। सद्दाम बलात्कार गरेर भागेको अपराधी हो, महेन्द्रनगरका पुलिसले खोजिरहेका छन्। सद्दामलाई ज्यानमाराको अभियोग छ, महेन्द्रनगरका पुलिसले खोजिरहेका छन्। सदाम भने यस्ता कुराले गाडिएको खामो चाहिँ एक इन्च हल्लिएन। तल्केको कालो जुत्ता, कालो प्यान्ट, सेतो सर्ट र छिर्केमिर्के टाईमा सजिएर ऊ आफ्नो मेडिकल अगाडि फुइँ फुइँ चुरोटको धुवा उडाउन थाल्यो। म भने तर्सिए चाहिँ त्यता जानै छोडिदिएँ। बाटो आएपछि भने मलाई यताउता जान त्यति मन पनि त लाग्दैन थियो। एक दिन साइकलको चेन ठिक पार्न शर्मा अङ्कलकोतिर जाँदै थिएँ। सदामले देखिहाल्यो। घरमा त च्वाक्की बटनी आएपछि हामीले बिर्सने, उसले दाँतका काला काला चेप देखाउँदै भन्यो। दुई महिना भयो त नआएको। दुई महिनापछि उसका आँखामा आँखाका डिल डिलमा भने केही काला धब्बा थपिएछन्। आउनुहोस् न, उसले मेरो हात तान्यो। धेरै भयो गफ नगरेको। बाटोलाई बटनिया भनेकोले ममा रिस उम्लिरहेको थियो। छेउमा साइकल अडाएर उसको पसलमा छिरेँ। उभिएँ, किन रिसाउनु भयो? उसले हाँस्दै सोध्यो, बटनिया भन्ने अनि के भन्नु त बाटु? सद्दाम कुर्सीमा बस्यो, टेबलमा भुँडी अडेस लगायो, नाक बाहिर गङ्गटाका खुट्टा चाहिँ निस्केका रौँभित्र धकेल्यो र मलाई मन नपर्ने गरी बाटोका कुरा गरिरह्यो। बाटो धेरैपल्ट यही बाटो हिँडिरहे। एकपल्ट त उसलाई हेरेर पनि हाँसिरे। म जुरुको उठेँ, नरिसाउनुहोस् न, उसले मेरो नाडी समाउँदै भन्यो। मैले त ठट्टा पो गरेको त। म उभिरहेँ, यस्ता कुरा खै किन हो तपाईँलाई मन नपरेको? म नबोलेको देखेर तनक्क ज्यान तन्काएर मुसुमुसु हाँस्दै भन्यो, डाक्टर साहब तपाईँ त के भएको? मलाई त तपाईँको उमेर साडीको सबकोले छोए पनि झिल्का उठ्थ्यो। अनि रेडियोमा दसैँमा आउने राक्षस चाहिँ जोडले हाँस्यो। तीन महिना पनि बितेको थिएन, बाटोले मेरो छड्के परेको जुल्फी कपाल चुटुक्क बिगारिन थाले। उसले यसो गरेपछि म उसलाई घाइते बाघले मृगला खेटे चाहिँ लखट्थेँ। ऊ छुरा बजाउँदै घरका कुना कुना दगुर्थे। एक तारेको तार पछिसम्म झन्झनाए जस्तो खिदखिद हाँस्थे। घरको कुनै कुनामा जब ऊ मेरो घेरामा पर्थे, ऊ दुवै हत्केलाले आफ्नो अनुहार छोप्थे। म निधार र कञ्चटबाट बगेका आफ्ना पसिना पुस्दै उसका अनुहारमा घोप्टिएका मनताता हत्केला च्याप्प समाउँथे। ऊ लज्जावती झार चाहिँ थरथराउँथे। चिल्ले चल्ला छोपे चाहिँ म पाखुरा फिजारेर उसलाई च्याप्थे। ऊ चिच्याउन सक्दिनथे, केवल ठस्ठ सिकन्थे, लामो लामो सास फेर्थे। अमोरी खोलाको बगर चाहिँ तात्दै जान्थे। म उसका नाङ्गा पाखुरा औँलाले छोइदिन्थे। सरसरी सयौं मसिना पिड्का पाखुराभरि उम्रिन्थे। तेल रङको शरीरमा मसिना राता कमिलाले डसे झैँ म जहाँ जहाँ छोइदिन्थे, बाटो त्यहीँ त्यहीँ दोब्रिन्थे। गर्मीका दिन जब बाटो मेरो निधार छोइदिन्थे, ज्यान शीतल हुन्थ्यो, ओसिलो वनमा झरेका कोमल पातमाथि निधाए जस्तो। जब दिदी हिसाब नमिलेर मुरमुरिँदै तल झर्थिन्, बिरालो सङ्घार्ने र चिउँडो अड्याएर निधाउँथ्यो, त्यही मौकामा म भन्थे, बाटो मलाई ज्वरो आयो जस्तो छ हेर त। बाटो मेरो छेउ आउँथे, उत्तानो परेर छानाका चर्केका टायल निहालिरहेको म आँखा चिम्म गर्थेँ। ऊ निधारमा चिसो हात राखिदिन्थे, एकदम शीतल। उसका हत्काला निधारबाट तल्तिर सर्थे, म त बादलमा उडिरहेको हुन्थेँ, बादलमाथि दगुर्थेँ, तैरिन्थेँ र एक्कासी धरतीमा उत्तानो पसारिन्थे। मेरो नाक बेसमारी चिमोटेकी बाटो खिदकिताउँदै भित्र दगुर्थे। म जोकरको जस्तो रातो नाक र आँखाभरि आँसु लिएर चिच्याउँथे, बाटो त आज मरिस र लखेड्थे। बाटोका खिदका र मेरो आवाज सुनेर बिरालो जुरुक्क उठ्थ्यो, ढाड झट्कार्थ्यो र मेरो पछि पछि दगुर्थ्यो, गद्रेङ गद्रेङ। माथि यसरी दगुर्दा मुन्तिर मेडिकलमा बिरामीको टाउको माथि फुसफुस धुलो खस्दो रहेछ। आमा हतार हतार भर्याङको माथिल्लो मुखबाटै चिच्याउनुहुन्थ्यो, कति उफ्रेका हुन् छौडा छौडी, हैरान नपार त। म होइन बिरालो हो, म सानो स्वरमा भन्थे, एकदम गहिरा कुवा जस्ता आँखाले हेर्दै बाटो साउथी मार्थे। तै बिलरुवा होइस, म दुवै हातका औँला बङ्गाउँदै बाटोतिर बढ्थेँ, म्याउ म्याउ। त्यसै त्यसै काउकुती लागे चाहिँ बाटो डङरङ्ग ओछ्यानमा पसारिन्थे। म उसको मुलायम कम्मरमा औँला गाड्थेँ, ऊ बटारिँदै सिरकले अनुहार छोपेर हाँस्थे, उसको कम्मरमा तिल जस्ता काँडा उम्रिन्थे। हाँस्दा हाँस्दा गाला दुख्न थालेपछि म पनि बाटोकै छेउ उत्तानो पर्थेँ। चर्केका टायलभित्र पसिरहेका घामका धार हेर्थेँ, जालमा निधाइरहेको माकुरो हेर्थेँ, अनि बाटोको कानको नरम लोती ओठले छुँदै बाफिएको सासमै भन्थे, बाटो छोडेर नजाए। बाटो केही बोल्दिनथे, केवल घुट्टोको थुक निल्थे। बाटो तैँले किन नपढे कि भन् त। जब ऊ तिप्तिपाइरहेको लालटिनको उज्यालो मुनतिर भाँडा मस्काइरहेकी हुन्थे, म सोध्थेँ छेउमा टुक्रुक्क बसेर। बाटो अनुहारतिर झुन्डेको कपालको लहरो दायाँ कानमाथि राख्थे, बोल्दैनथे, चुपचाप भाँडा मस्काइरहन्थे। लालटिनभित्र दिप्तिपाइरहेको आगो झिलिक्क हुन्थ्यो र धप्प बल्थ्यो। पहर के कहाँ गर्न हो, मलाई के भनौँ हुन्थ्यो र भन्थे, पढेपछि तैँले यस्तो काम गर्नु पर्दैन नि त। ऊ बोल्दैनथे, के पढ्न मन लाग्दैन, फेरि सोध्थे। मन त बा गैरा र लालटिनको उज्यालोमा टल्किएका आँखा मतिर फर्काउँदै भन्थे, मन लाग्के कहाँ गर्न। एकपल्ट बाटोले सुनाएकी थिए, ऊ पत्राइएमा जन्मी, छोरी भई भन्ने थाहा पाएपछि बाउले बुकुराको भित्तामा लात्ती बजार्दा सुँगुर आत्तिर कराएका थिए अरे। बाटो छ वर्ष के हुँदियो, तल्लो पेटमा ढुङ्गा भरिएर गानो दुख्ने रोगले थलिएकी आमा एक दिन इनारबाट पानी तान्दा तान्दै डङरङ्ग ढली मुर्छा परी, किटिएका दाँत च्यातेर पानी खुवाएपछि फुस्रा आँखा उगारी, छेउमा सुकसुकाइरहेकी बाटोका कपालका जरा जरा सुमसुमाई। जीवनभर केही बोलेकी थिइनँ, त्यस दिन पनि बोलिनँ, आत्मा कुटिरो पारेर चुपचाप हिँडी। बाटो आमाको अनुहार हेर्दै मनभरि रुन पनि पाइन, हतार हतार सबैले निलो हुँदै गएको ज्यान उचालेर लगे। बाटोलाई अहिलेसम्म थाहा छैन उसकी आमाको च्यान कहाँ छ र कहाँ छ च्यानमाथिको उल्टो खटिया। बाटोको दाजु भग्गु वर्षमा तीनपल्ट चौकीमा देखा पर्थ्यो। पुलिस त यत्रो हुनु, कहिले अर्कैको साइकल कुदाउँदा कुदाउँदै त कहिले अर्काको राँगा डोराउँदा डोराउँदै समातिन्थ्यो। मेरी बहिनी तैँलाई दिन्छु भनेर ऊ वर्षमा एकपल्ट कुनै न कुनै बुढो थारूलाई बाचा गर्थ्यो र कालो भालेको रगत निधारमा दल्थे कसम खान्थ्यो। यसरी बाचा गरेपछि केही दिन हराउँथ्यो, खबर आउँथ्यो रुपेडिया पुगेको छ। भग्गु रुपेडियातिरबाट फर्कँदा भने नयाँ साइकल चढेर आउँथ्यो। बर्फी र लालमोहन ती लेखनदासका लागि बोकेर ल्याउँथ्यो, जसले उसका लागि चिठी लेखिदिन्थे। ऊ पहाडिया केटीलाई चिठी दिन चाहन्थ्यो, चिठी लेख्नेले लेखिदिन्थे र मिठाई डकार्थे, चिठी केटीसम्म पुग्न अगाडि नै ऊ केटीको आफन्तबाट समातिन्थ्यो। पाडियाको समाजमा उसको गोजीमा भेटेको चिठी वाचन गरिन्थ्यो। संयोगवश कतिपल्ट त चिठी लेखिदिनेहरू नै चिठी भट्टाइरहेका देखिन्थे। ब्याट्रीको कालो तोरीको तेलमा मलेर उसको अनुहारमा दलिन्थ्यो। चारपाटा मुडेर केटीको गोडामा ढोक गर्न लगाउँदै कसम खान लाइन्थ्यो, दिदी आजसम्म ऐसन काम नै गरम। बाटोको बाबुलाई दमको रोग थियो, हिँड्दा पनि स्याँ स्याँ गर्थ्यो अरे। राति राति जङ्गलबाट रुखका गिड लडियामा बोकेर ल्याउने काम गर्थ्यो। वनभरि रुखका ठुटे ठुटा बाँकी रहन थालेपछि वनपालेको गस्ती बढेको थियो। एक दिन वनपालेलाई छलेर भाग्दा भाग्दै लडिया पल्टियो। उसको दाहिने गोडा तीन ठाउँमा भाँचियो। उसले ठान्यो, म पापी हुँ, वनदेवीले श्राप दिइन्। भाँचेको गोडा त गाँसियो तर भाँचेको मन गाँसिएन। त्यसपछि उसको बाउ धतुरोले लट्ठिए जस्ता रात आँखासहित ऱ्याल चुहाउँदै जहीँ तहीँ हिँड्थ्यो। अनुहार पनि त त्यसै त्यसै निलो हुँदै गएको थियो। ऊ फेरि वनबाट रुख चोरेर ल्याउन सक्दैन, त्यसैले पहाडिया साउले वास्ता गर्दैन। ऊ मोटो सालको लौरो बोकेर रात दिन थारू गाउँ घुम्छ। बाटामा भेटिएका सुँगुर र कुकुरका ढाडमा लौरो बजार्छ। कहिले भने मध्यरातमा आकाश च्यातिने गरी कराउँछ, मारडेम मै छोर्वे नाइ करम। कटासे आएपछि बाटुलाई लाग्छ रे लटी नचाउँदै बा आइहाल्छ कि। हुन पनि कटासी आइपुगेपछि बाटु ठुलो मूर्छाबाट बौरिए जस्तै देखेकी थिए। अचल त ऊ बतासित कुरा गर्छे, चन्द्रमालाई जिस्काउँछे, ऐना हेरेर मुसुक्क हाँस्छे। यसले जति माया त मलाई कसैले गर्दैन। एक दिन आफूलाई मनपर्ने कटहरको तयारी देखेपछि बाली भन्नुभएको थियो, यसको बिहा मै गराइदिन्छु। त्यस दिन बाटु उसकी आमाले दिएको चाँदीको पाउजु छमछम बजाउँदै हिँडेकी थिए खुसी हुँदै। त्यसपछि त उसले बाला मनपर्ने टमाटर र धनियाँको अचार खानामा कहिल्यै छुटाइन। बजार घुम्दा घुम्दै बाटुलाई अचेल लाग्न थालेको थियो। जिन्सको प्यान्ट र जिन्सको ज्याकेटमा सजिएको छड्के कपालबाट एउटा थारू केटो सपनाको सहरबाट आउनेछ, उसलाई लैजानेछ कुनै अर्को सपनाको कटासे बजारमा। कटासेमा सर्कस आइपुग्यो। सर्कसमा जोकर, हात्ती, बाघ, नागिन, मौतका कुवा र काला जादु सबै थिए। जमरा खोलाको पुरै किनार सर्कसका पालले ढाकेको थियो। राता, निला, पहेला, टाटे पाटे पाल रङ्गीन पहाड जस्तो देखिन्थ्यो। सर्कसको प्रचारका लागि सालका रुख रुखमा लामा लामा माइक बाँधिएका थिए। ती दिनभर चिच्चाइरहन्थे, आइए हुजुर सर्कसका मजा लिजिए, आपके सहर कटासीमे श्रीराम सर्कस। कति बजाएको यसका बाउको ठाडो, माइकको आवाज झिँझो मान्दै आमा कराउनुहुन्थ्यो। माइकको चिच्चाहटमा थपिन्थ्यो चक्री पिङमा फनफनी घुमिरहेका मान्छेको आवाज। पिङ स्वाट तल झर्दा सारा मान्छे चिर्र चिच्चाउँथे। कसरी तिकुनियातिरबाट आइपुगेको सर्कस एक महिना जति कटासेमा बस्थ्यो, काला जादु देखाउँथ्यो र छुमन्तर हुन्थ्यो। श्रीराम सर्कस लेखेका साइनबोर्डहरू जहीँ तहीँ झुन्डिन्थे। सर्कस माथिल्लो बजारमा आयो भने तल्लो बजारमा केवल प्लास्टिकका टुक्राहरू हावामा उठ्थे। सबै मान्छेको बासै त्यतै हुन्थ्यो। दोस्रो गल्लीमा भने घिउ उमालिरहेका केही हटेरहरू हुन्थे, ती पनि घिउले घिउ उम्लेला र सर्कस हेर्न भागुला भन्ने सुरमा हुन्थे। गाउँगाउँबाट तिजमा झैँ चिटिक्क परेका हुल्काहुल मानिस चक्रीपिङमा चिच्याउन आइपुग्थे। ठन्डा बरफ चुस्दै एकराज रमेश र म दिनभर पालका चेपचेपबाट भित्र च्याउँथ्यौँ। भित्र पसेर हेर्ने पैसा हुने कुरै भएन। रमेश त काला जादु हेर्दा डरले बेहोसै भएछ। झ्याम्म टाउको काट्छ, तिन दिनपछि उसले सुनाएको थियो। जादुगरले सुतेको मानिसको टाउको वात्त काटेपछि रमेश त डङरङ्ग ढलेछ, मुखबाट गुजुजु फिज निकालेर दारा खिटिन्छ। बच्चेको बाहारले जाओ, चारपाटी बक्साभित्रको रक्ताम्बी टाउको सबैलाई देखाउँदै जादुगर कराएछ, नै त मेरा मन्त्र टुट जाएगा। पछि उसले लट्टा हल्लाउँदै सुनाएको थियो, छिनालिएको टाउकोले जिब्रो निकालेको थियो। एक दिन एकराज स्वाट पाल बेलेर भित्र छिरेको थियो, उसले बाहिर आएर सुनाएको थियो, भित्र त नागिन पनि छ दोस्त। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiआई shruti@unn.com.np। हवस् त, अर्को साता बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको नवौं श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि शुक्रबारको श्रृङ्खलामा कमल प्रसाद गेवालीको पुस्तक कर्मको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।